ہونے والے مومنین نہ صرف کراچی ہیں بلکہ جو مقامات مقدسات کی حفاظت کرنے والے سیریا میں وہاں شہید ہو رہے ہیں جوان، اسی طرح سے دنیا بھر میں خدا انشاءاللہ ان کو کربلا کے شہداء کے ساتھ ملا ہے ان کے لیے، اور اسی طرح جو جوان زخمی ہیں اس کی صحت یابی کے لیے سورہ فاتحہ بسم اللہ الرحمن الرحیم. فوض امری اللہ ان اللہ بصیر بالعباد ولا حول ولا قوة الا باللہ العلی العظیم. اعوذ باللہ السمیع العلیم من الشیطان الرجیم. بسم اللہ الرحمن الرحیم. الحمد للہ الذی ذکره شرف للذاکرین وشکره فوز للشاکرین وطاعته نجاۃ للمطیعین والصلاۃ والسلام علی اکرم الانبیاء والمرسلین شفیع المذنبین خاتم النبیین رحمة للعالمين بالقاسم محمد.
اللهم صل على محمد وآل محمد
وعجل وأهل بيته الطيبين الطاهرين المعصومين لا سيما بقية الله في الأراضين صاحب العصر والزمان خليفة الرحمن إمام الإنس والجان الذي بيمنه رزق الورى وبه طبطت الارض والسماء. اللهم عجل فرجه الشريف. ربنا لا تؤاخذنا ان نسينا واخطأنا. ربنا ولا تحمل علينا اسرا كما حملته على الذين من قبلنا. ربنا ولا تحملنا ما لا طاقة لنا به. واعف عنا واغفر لنا وارحمنا انت مولانا فانصرنا على القوم الكافرين. اما بعد فقد قال الله وهو اصدق القائلين وقوله الحق. بسم الله الرحمن الرحيم. ان هذه امتكم امه واحده وانا ربكم فاعبدوني. صلوات على محمد وعلى اله. سورہ انبیاء 21 سورہ ہے، اس کی 92 آیت 21-92. گزارش ہے کہ جو لوگ پارکنگ میں ہیں ان سے انتظامیہ خواہش کر رہی ہے کہ کار کو خالی نہ چھوڑیں، سیکیورٹی کے لحاظ سے ایک آدمی کوئی نہ کوئی کار کو آکیوپائی کریں. خدا انشاءاللہ تمام مومنین کی حفاظت کرے، سارے مومن مومنات کی حفاظت کے لیے ایک سلوات پڑھے محمد والے محمد. اس آیت میں ایک کانسیپٹ کو قرآن پیش کرتا ہے اور انشاءاللہ یہی کانسیپٹ باقی رہنے والا ہے، وہ یہ کہ ان ہادہی امتکم، بے شک یہ امت تمہاری امت امت واحدہ ہے، ون نیشن ہے، اور اس کے واحد ہونے کی دلیل یہی ہے کہ وہ انا ربکم، سب کا پروردگار میں ہی ہوں، کسی کی عبادت مت کرو بلکہ میری عبادت کرو. گفتگو ہماری یہاں تک آئی تھی کہ کانسیپٹ جو قرآن پیش کر رہا ہے اس کو محقق، اس کو چلانے کے لیے، اس کو امپلیمنٹیشن کے لیے وہ کون سے میکانزم ہیں جس کے ذریعے سے ہم ایک پورا ایک نیشن یعنی بلکہ پوری گلوب میں ایک مومنٹ بنا سکیں، وہ امت واحدہ کی، ون نیشن کی. ایک تو ایز اے بلیو ایک ون نیشن بنا سکیں گے ایز اے مسلمان سب مل کر کے، اور سارے انسان مل کر کے بھی ایز اے ون نیشن بنا سکتے ہیں. اس لیے کان ناسو امتن واحدہ، سارے انسان ایک ہی ہیں، حقیقت میں ایک ہیں، اور ذات پروردگار چاہتا یہی ہے کہ اللہ نے زبردستی نہیں کی ہے، لا اکراہ فی الدین، دین میں کمپلشن نہیں ہے، دین میں آزادی ہے، اس طرح سے آزادی ہے کہ وہ مَن یَهْدِ اللَّهُ فَلَا مُضِلَّ لَهُ، اگر جس کی ہدایت اللہ کرے اس کو گمراہ کوئی نہیں کر سکتا، بلکہ ہدایت کے کانسیپٹ کو، گائیڈنس کے کانسیپٹ کو اللہ نے اپنے ہاتھ میں رکھا ہے۔ اِنَّا عَلَيْنَا لَلْهُدَى وَإِنَّا لَنَا لَلْآخِرَةُ وَالْأُولَى، ہمارے لیے ہدایت ہے، دنیا بھی ہمارے لیے ہے، آخرت بھی ہمارے لیے ہے۔ ساری یونیورس کو اللہ نے مجبور پیدا کیا ہے، انسان کو مختار پیدا کیا ہے، انسان کو فری ویل دے کر کے بھیجا ہے، اور سرکار کو حکم ہوتا ہے لَعَلَّكَ بَاخِعٌ نَفْسَكَ أَلَّا يَكُونُوا مُؤْمِنِينَ، تو اپنے آپ کو برڈن میں مت ڈال، پین کیا ہے مولوی کا کام، پین کیا ہوتا ہے، مسجد بھر جائے، مولوی کا ایک مخطیب کا کیا ہوتا ہے کہ مجلس میں زیادہ سے زیادہ لوگ آئیں، کیوں بلاتے ہیں، تاکہ لوگ سنیں ہدایت حاصل کر سکیں۔ جو پروفیشنل کا جیسا، جیسے ایک ڈاکٹر کا پین یہی ہے کہ مریض اس کی انسٹرکشن کو قبول کریں اور صحیح طور پر عمل کریں تاکہ صحت ہو جائے، نبیوں کا، انبیاء کا بھی مشن یہ تھا کہ سارے انسان ہدایت یافتہ ہوں، گائیڈڈ ہوں۔ تو سرکار کو حکم دے رہا ہے، نو اللہ کہہ رہا ہے کہ لَعَلَّكَ بَاخِعُ نَفْسَكَ، ڈونٹ کل یور سیلف، تم اپنے آپ کو ہلاکت میں مت ڈالو، صرف یہ کہ سب لوگ ٹھیک ہو جائیں، نہ تم میسیج دے تو تمہارا کام ہو گیا، ہدایت ہم کریں گے۔ یہ ہماری حکمت یہ ہے کہ مختلف یہ شعبے رہیں، مختلف شعب رہیں، مختلف خاندان رہیں، کلرز رہیں، اور سب یہ یونائٹیڈ رہیں، تمہارا کام ہدایت کرو۔ اس کے بعد قرآن ایک عجیب و غریب آیت پیش کرتا ہے اسی کے بعد، کہ اگر ہم بعض لوگوں کے لیے اوپر سے، فرض کیجئے کہ آج کل الیکٹرانک میسیجز آ رہے ہیں، اللہ وہاں سے ہینگ کر کے بتائے اوپر سے میسیج، الیکٹرانک میسیج کہ الاسلام، ان الدین عند اللہ الاسلام، اس کے بعد بھی لوگ بولیں گے کوئی تماشا ہے، کچھ ہونے والا نہیں ہے۔ تو ان لوگوں کے لیے ہدایت کے لیے صحیح طور پہ نبی آنے کے بعد بھی ہدایت یافتہ نہیں ہوتے ہیں، تو تمہارا کام کہ میسیج کو دیتے چلے جاؤ۔ ہمارا بھی کام یہی ہے کہ ہم لوگ ذرا سا میسیج کو دیں۔ اس میسیج میں جو چیز بہت اہم ہے اس کی طرف مجھے آج اشارہ کرنا ہے۔ ایک سلوات پڑھیے محمد والے محمد،
اللہم صلی علی محمد والے محمد وعجل فرجہ۔
آئی مین اسٹوڈنٹ ہوں، میں چھوٹا سا بچہ ہوں، علماء یہاں پر اسکالرس سارے دنیا میں ہیں جو سن رہے ہیں، ان سے بھی گزارش ہے، جو پیش کرنے جا رہا ہوں میں، کسی کو اکیوز کرنے کی میری عادت نہیں ہے، سمپل بتانا چاہتا ہوں کہ ممبر کی جو ذمہ داری ہے، مسئولیت ہے، وہ قرآن مجید بتاتا ہے، الذین یتبعون النبی الامی الذی یجدونہ مکتوبا عندہم فی التوراۃ والانجیل یامرہم بالمعروف وینہاہم عن المنکر ویحل لہم الطیبات ویحرم علیہم الخبائث ویضع عنہم اسرہم والاغلال التی کانت علیہم۔ میں اس آیت پہ اگر انڈلج ہوں گا تو میں موضوع سے ہٹ جاؤں گا، صرف ایک ٹکڑے سے، ایک لفظ سے مجھے فائدہ اٹھانا ہے اور کل سے مجھے مربوط کرنا ہے۔ یہ سورہ اعراف 7th چاپٹر ہے، آیت نمبر 157 ہے، اور اگین اینڈ اگین میں خواہش کروں گا کہ قرآن کو سورس آف نالج بنائیں، گاڑی میں بھی قرآن ساتھ رہے، آج کل تو ماشاء اللہ ٹیلی فون میں بھی اکثر کے پاس آ گیا ہے، کانسٹنٹلی ریفر کریں، زندگی کے ساتھ قرآن کو لگا لیں، اس لیے کہ یہی زندگی کی کتاب ہے، بک آف لائف ہے۔ اس قرآن کے اس آیت میں ذات پروردگار یہ کہہ رہا ہے کہ سرکار کا جو کام ہے وہ کام، ون آف دا سو مینی جاب، امر بالمعروف نہی عن المنکر، اس سے ہٹ کر جو کام ہے، وَيَدْعُ عَنْهُمْ إِسْرَهُمْ، بہت ہی اچھی تعبیر ہے، جاب یہ ہے کہ برڈن جو سوسائٹی میں ہے، مشکلات جو سوسائٹی میں ہیں، اس کو ایز کرے، اس کو آسانیاں دے، یعنی حلال مشکلات کرے ممبروں سے، یعنی ان کا کام ہے، نبیوں کا کام کیا ہے، مشکلات کا حل کرنا۔ ہم جو مولا امیر المومنین علی ابن ابی طالب علیہ السلام، اللہم صلی
علی محمد وعلی محمد وعجل،
اور اہل بیت علیہم السلام کو حلال مشکلات مانتے ہیں، یا علی جو کہتے ہیں، معنی یہ ہے کہ وہ مشکل کو حل کرتے ہیں، یقیناً حل کرتے ہیں، مگر ایک جملہ سن لیجئے، حل اس طرح کہ उन्होंने मुश्किल कुशाई कर दी है, यानी जीने का सलीका बता दिया है। अगर हम नहीं जानते तो ये हमारी बदबख्ती है, किस हालत में किस तरह से रिएक्ट करना चाहिए अंबिया ने, अहले बैत ने हमको डिटेल में बता दिया है। कोई भी सरकमस्टेंस कैसे हो, उस वक्त आपको क्या करना है। यहाँ पर ये जुबला कह रहा है, वन ऑफ द जॉब ऑफ द प्रॉफिट्स, यानी पैगंबरों की मसूलियत, मौदे रिसाला क्या है, बर्डन जो सोसाइटी में है उसको ईज़ करें। तो हमारा काम आसान नहीं है, लीडरों का काम है, सियासत का काम है, लेकिन चंद चीज़ें रहनुमाई से मुमकिन है कि मोमिनीन की, मुसलमानों की, किसी इंसान को थोड़ी सी जहमत में आसान हो जाए ज़िंदगी करने में। उनमें से कल मैंने इशारा किया था जो हमारी फैमिली लाइफ्स में जो आग लगी हुई है, इसके पीछे एक शैतानी कुव्वत है जो काम करती है। पहले से ऐसे ही है, ऐसे नहीं कि आज है, शैतान ने कसम खाया है कि मैं भटकाऊंगा, सामने से भी आऊंगा, पीछे से आऊंगा, राइट से भी आऊंगा, लेफ्ट से भी आऊंगा। लौ तज दो अक्सर मुशाकिरीन, मेजॉरिटी शुक्र करने वाली नहीं होगी। उसने चैलेंज किया है, अल्लाह ने कहा फिर भी तुमको मैं मोहलत दे रहा हूँ, मेरे बंदे इन्ना इबादी लैसा अलैहिम बिसुल्तान, मेरे बंदों पर तेरा चारा चलने वाला नहीं है। तो हमें क्या करना है, रहमान के बंदे बन जाना है, इबादुर रहमान बनना है, अल्लाह के बंदे बन जाने, बन जाएंगे तो हम शैतान से बच जाएंगे। क्या माने अल्लाह के बंदे बन जाना है, हमारे घरों की ज़िंदगी, हमारे उठने बैठने की ज़िंदगी, हमारे स्कूल की ज़िंदगी, पैरामीटर ऑफ इस्लाम, इस्लाम ने जो पैरामीटर दिया है उस पर अमल करें। क्यों आज वेस्टर्न कंट्रीज़ हर चीज़ में सेमिनार्स रखती है, हर चीज़ में क्या कहते हैं, ऐसे सेशंस रखे जाते हैं, ऐसे काउंसलिंग सर्विस है, मसलन स्कूल्स में काउंसलिंग सर्विस है यूथ के लिए, जवानों के लिए, हमारी कम्युनिटी में क्यों नहीं हो। मसलन मुहर्रम के ज़माने, मुहर्रम ठीक है 12 दिन, अच्छा है आज़ादारी ख़त्म हुई, 12 दिन के बाद पूरे 2 महीने और दिन जो आज़ादारी है, मजालिस में ऐसे टॉपिक रखे जाएँ, मसलन एक 5 मजलिसें होंगी जो किसी एक टॉपिक पर बहस होगी, जिसमें काउंसलिंग सर्विस होगी नौजवानों के लिए सब्जेक्ट को चूज़ करने में, इस ज़माने के लिहाज से कौन सा सब्जेक्ट, कौन सा टॉपिक इंसान को लेना चाहिए ताकि उसकी ज़िंदगी में आसानी पैदा हो। क्या ये नहीं कर सकते, हम लोग कर सकते, लेकिन हम लोगों को उस तरफ डायरेक्ट नहीं किया गया। ये आयत ये बता रही है पैगंबरों का काम क्या, काम सिर्फ हिदायत नहीं है बल्कि बर्डन को ईज़ करना है, मुश्किलात का हल पेश करना है। ये मेंबर भी हल पेश करने के लिए है, मुश्किलात को बढ़ा देने के लिए नहीं है। किसी मौलाना ने एक जुमला कहा, पूरे शहर में, पूरी दुनिया में बहस हो रही है, मौलाना ने फलां एक जुमला कह दिया, वो अरे भाई छोड़ो यार, कभी वो सब तरह ज़बानी से होता है, स्लिप ऑफ टंग होती है, वो भी इंसान है, इंसानी होता है। एक चीज़ को पकड़ करके उसमें घुस जाने के बजाय जो अच्छाइयाँ बयान की हैं उसको क्यों नहीं लेते। मगर शैतानी कुव्वत क्या करती, नेगेटिव एनर्जी को यूज़ करती है, हमारी एनर्जी पूरी नेगेटिव में चले जाए, मुस्बत के बजाय मनफी में चले जाए। एक सलवात पढ़े मोहम्मद वाले मोहम्मद, जेल। कल मैंने फैमिली लाइफ के सिलसिले में जो बात की थी उसको ज़रा सा ऐड अप करने के लिए और नौजवानों के लिए मैं आज एक चीज़ देना चाहता हूँ, वो है गांधी जी। आप सुनते हैं गांधी जी जो इंडिया में, इंडिया पाकिस्तान जब वो यहाँ सब अखंड था, वो आज़ादी चाहते थे ब्रिटिश से, लंबी थ्योरीज है मुझे उसमें जाना नहीं। उसने इस्लाम की स्टडी के सिलसिले में चंद जुमले कहे हैं, स्टडी करने की बहुत दिक्कत से स्टडी किया उसने। उसने कहा कि मैंने बहुत तहकीक से, बहुत ही गहरी निगाह से मुताला किया इस्लाम का, मुताला करने के बाद मैं नतीजे पे पहुंचा हूँ, इट वाज नॉट ए स्वॉर्ड, वो तलवार नहीं थी जिसके ज़रिए से इस्लाम फैला। जुमला लिखता है वो अजीब गरीब जुमला है, उस पर मुझे काम करना है। आप सबको, हम सबको, मेरी बहनों को खुशन, हमारी बहनें, आजकल की दुनिया में एक अजीब गरीब दुनिया बसी हुई है, देखा देखी चूल्हा भूखी। हम लोग जो हैं, फलां को देखा, फलां ने ऐसा सोफ़ा लिया मुझे भी लेना है, फलां ने ऐसे चादर बनाई ऐसी लेना है, फलां ने वैसी ज़िंदगी है, कॉपी केटर बनना चाहते। क्यों भाई, नहीं भाई, फलां ने फलां जगह उसने होटल में दावत दी बेटी की, मुझे भी देना, नहीं करना है, मेरी हैसियत नहीं है, میری حیثیت نہیں ہے، میں المحفل مرتضیٰ میں بچے کی شادی کروں گا، جو درود پڑھتے ہیں یا برکتیں ہی برکتیں ہیں. صلوات پڑھیے محمد والا. اس میں جو جملہ ہے وہ کہتا ہے اٹ واز ہز ریجڈ سمپلسٹی. عجیب و غریب لفظ ہے. وہ لکھتا ہے کہ سب سے سادہ ترین زندگی کو پیش کیا سرکار، ایزی لائف جس کو کہتے ہیں. ریجڈ، دا ورڈ از ریجڈ، بہت ہی خوبصورت لفظ ہے انگلش میں جو لوگ جانتے ہیں. ریجڈ سمپلسٹی، سرکار نے جو پریزنٹ کیا ہے اپنے آپ کو، قرآن جس کو کہتا ہے لقد کان لکم فی رسول اللہ اسوۃ حسنۃ، رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کی زندگی میں. صلوات پڑھے محمد اللہ صلی اللہ
محمد وآلہ محمد.
ایک اسوہ ہے، اسوہ کے معنی ایگزامپل ہے، لائف کے لیے تمہاری ایک آئیڈیل ہے، یہ آئیڈیل ہے یہ زندگی، اور اس کو دیکھو تو پھر تمہیں زندگی آسان ملے گی. جہاں آئیڈیل ہے، قرآن میں کہیں پہ فجر کی دو رکعت نہیں ہے، قرآن میں ظہر کی چار رکعت نہیں ہے، قرآن میں پانچ مرتبہ نماز پڑھنا نہیں ہے، قرآن میں صرف ہے کہ اقیم الصلاۃ، نماز کو قائم کرو. سرکار نے بتایا کہ نماز کو کیسے پڑھنا چاہیے، کتنے رکعت پڑھنا چاہیے، کس سلیقے سے پڑھنا چاہیے. جہاں فروعات کو بتایا، وہاں کے زندگی کے لائف کو بھی بتایا، لائف اسٹائل کو بتایا. اور لائف اسٹائل کے سلسلے میں جو اسٹرائکنگ ورڈ ہے گاندھی کا، وہ کہتا ہے کہ اس کی ریجڈ سمپلسٹی اور ٹوٹل ٹرسٹ آن ہز مشن، ان کو پوری طرح سے یقین تھا کہ یہ سچا ہے، اور پورا ٹرسٹ اللہ کی ذات پر، اور کسی پہ وہ بھروسہ کر کے آگے نہیں بڑھے. یہ وہ خوبصورت چیزیں جس کو ہم مسلمان ہاتھ سے کھو چکے ہیں، یعنی انسانی معاشرہ ہاتھ سے کھو چکا ہے، جس کی بنا پر میں نہیں کہہ رہا ہوں کہ اچھی زندگی کی تلاش نہیں کرنا ہے، کرنا ہے، اچھے سے اچھی زندگی بسر کیجئے، خوبصورت گھر بنائیے، اچھے سجدے بھی کیجئے، اچھا مکان میں رہیے، شب کی نماز بھی پڑھیے، تب لطیف لطف بھی زیادہ آئے گا. نہیں کہتا اسلام کہ تم فقیرانہ زندگی بسر کرو، تم بالکل ایسی زندگی نہیں، خدا دینے کے بعد بھی سمپل رہو، سمپل زندگی بسر کرو. ہمارے پاس، میں نہیں بتانا چاہتا کون سا سٹی ہے، شاید جو لوگ سننے والے سمجھ جائیں گے، شادیوں میں 6 سرونگ 12 سرونگ 24 سرونگ 36 سرونگ، ایسی ایسی شادیاں جہاں پر 36 سرونگ. آپ اندازہ کریں، کھاتے کھاتے وہیں بے ہوش ہو جائے انسان. کہتے ہیں کہ ہوتا یہ ہے کہ لوگ کھاتے کھاتے وہیں لیٹ جاتے ہیں، اتنا کھاتے ہیں. اپنے مومنین ہیں، اور دین ہے، یہ دین ہے، اور پہلو میں ممکن ہے کہ اس کی سگی بہن یا بھائی یا بھانجا کوئی نہ کوئی پریشان ہو. صرف دنیا کو بتانے کے لیے میں 14 سرونگ 16 سرونگ 20 سرونگ کر رہا ہوں. دین نے ایسا سکھایا نا، دین نہیں، جیسا میں ہوں ویسے بتاؤں. میں کیوں بتاؤں جو نہیں ہوں؟ اندر پریشانی، باہر شیروانی. جی یہ کیوں بھائی؟ یہ اندر پریشانی ہی رہے ویسے ہی ظاہر ہو، یہ ظاہر شاہر شیروانی پہننے کی ضرورت نہیں ہے. مگر ہم لوگوں کو اس طرح سے سکھایا گیا ہے کہ ہم لوگ اسی میں ملوث رہیں. تو آج ہمیں ضرورت ہے کہ ہمارے گھروں میں ہماری بہنیں بجائے اس کے کہ دوسروں کی طرف دیکھیں. مثلا ایک بہن نے مجھے گفتگو کر کے بتایا، میری بہن کی شادی ہوئی، 1.5 لاکھ بلکہ 2 لاکھ کا شاید اس کا ڈریس آیا کسی طرف سے، سسرال کی طرف سے. میں نے کہا شوہر کی اس کی آمدنی کیا کیا کام کرتا ہے؟ معلوم ہوا کچھ کام کرتا، بہرحال اس کی آمدنی اتنی نہیں ہے، اس شاید 2-3 مہینے کی آمدنی، 4 مہینے کی آمدنی، یا 1-6 مہینے کی آمدنی کا ڈریس. وہ کتنی دیر کا ڈریس ہے؟ صرف ایک وقت کا، پھر وہ کبھی پہننے کے قابل نہیں ہے. تو یہ کیا زندگی ہے؟ کس نے کہا ہے؟ ممکن ہے کہ تمہارے ہی خاندان میں کچھ ایسے لوگ ہوں جو 2 لاکھ میں پوری شادی کر سکیں گے، ان کی طرف توجہ کیوں نہیں ہے؟ اسلام نے یہ جو امت واحدہ کا کانسیپٹ جو دیا ہے، ایک ایزی ٹاسک نہیں ہے. اس ٹاسک کو پورا کرنے کے لیے کچھ فاؤنڈیشنز بتائے ہیں، کچھ ریگولیشنز بتائے ہیں، کچھ راستے بتائے ہیں، کچھ رہنمائی بتائی ہے. اس رہنمائی پہ چلیں گے تو یہ ون نیشن بن سکے گا، ورنہ جو ہے یہی ہوگا کہ فلاں نے یہ کیا، فلاں مجھے یہ کرنا ہے. تو اس میں میں گزارش کروں گا، سب سے زیادہ جو جن کی ذمہ داری ہے وہ ہیں اسکالرس اور جن کو خدا نے دولت دی ہے. یہ دونوں نمونے ہیں پوری کمیونٹی کے سوسائٹی کے لیے. اگر دولت مند اور اسکالر صحیح ہو جائیں سوسائٹی پہ اس کے اثرات آ جائیں گے. اگر ایک دولت مند بڑا دولت مند اور کوئی اسکالر جیسے ڈاکٹرس ہیں, انجینئرس ہیں, کمپیوٹر پروگرامرس ہیں, بہت اچھی پوزیشنس میں ہیں, وہ لوگ اپنے بچے کی شادی سمپل جیسے المرتضیٰ میں اپنے امام بارگاہوں میں یہیں پر سجا کر کے یہیں پر خوبصورت کریں تاکہ دوسرا غریب ہمت کرے کہ مجھے ایسی زندگی بسر کرنا چاہیے. لیکن ہمارے پاس ایسا نہیں ہے. یہ لوگ دیکھتے ہیں ان کی طرف, جبکہ حالانکہ میری حیثیت نہیں ہے, نہ ہی میں اسکالر کی طرف دیکھ سکوں گا اتنا ان کے پاس جو ہے جا سکوں گا, نہ ہی میں کسی دولت مند کی کاپی کر سکوں گا. تو یہاں پر سرکار نے ایز اے لیڈر جو پیش کیا ہے وہ یہ ہے کہ سمپل زندگی بسر کرو. اس کے لیے میں ایک دعا کا ٹکڑا بتاؤں گا. ایک صلوات پڑھیے محمد والے محمد پر. رمضان کے مہینے میں ہمارے پاس دعاؤں کا جو خزانہ ہے, سپلیکیشن انووکیشنز کا جو خزانہ ہے, ٹریجر ہے شیعوں کے پاس, کسی قوم میں نہیں ہے. انفارچونیٹلی سب سے زیادہ کم بلد ہم ہی لوگ ہیں, سب سے کم جاننے والے ہمارے پاس. اتنا دولت رکھنے کے باوجود کبھی اس عامل کے پاس کبھی اس غافل کے پاس جاتے ہیں. ضرورت نہیں تعویذوں کے چکر میں جانا. تعویذ چکر تو چمتکار بتانے والی نہیں ہے, کوئی جادو کو کوئی ٹھیک کرنے والا نہیں ہے, کوئی جادو کرنے والا ہی نہیں ہے. دیکھیے قرآن صاف کہہ رہا ہے جادو کا اثر ہوتا ہی نہیں جب تک کہ اللہ کا حکم ہو. کیا معنی؟ مثلا میں نے کمرے کو چاروں طرف مجھے سونا تھا پک ڈارک کر لیا, پچ ڈارک پوری طرح سے پردے دبیز پردے لگا دیے کہیں سے روشنی نہ آئے. لیکن معلوم ہے ایک پردہ ذرا سا ہٹا ہوا تھا, صبح کی جو کرن آئے گی دھوپ کی اس میں سے بہت زیادہ تیز دھوپ نکلے گی. اسی طرح سے انسان کے کردار میں اگر وہ ایسا گناہ کرے جس کی وجہ سے وہ جادو کا اثر ہو سکتا ہے. اگر انسان واجبات کا پابند ہو, خمس و زکوٰۃ کا پابند ہو, اس کا کوئی بال بیکا نہیں کر سکتا. اس چکر میں مت جائیے کہ کسی نے جادو کر دیا, مولانا میری طبیعت خراب, جادو کر دیا میرا آفس. اگر ایسا جادو ہوتا تو پھر وہ لیزر گائیڈڈ میزائل کی ضرورت ہی نہ ہوتی تھی. صلوات پڑھیے محمد والے محمد پر. تھکا رہا ہوں میں, صلوات پڑھی اچھی طرح سے انشاءاللہ. اللہ صلی اللہ محمد وآل محمد. سحری میں ایک دعا ہے اور وہ یہ دعا کا ٹکڑا آخری دعائے ابو حمزہ صومالی جو بڑی دعا ہے آخر کا ایک ٹکڑا ہے. اللہم انی اسألک ایمانا تباشر به قلبی. پروردگار مجھے ایک ایسا ایمان دے جو میری روح کو بھاتا ہو, یا ایک اور ایک اس کا ترجمہ ہو سکتا ہے کہ میری عقل کے مطابق ہو. جذباتی ایمان نہیں بلکہ عقلی ایمان ہو, ریزننگ والا. اللہم انی اسألک ایمانا تباشر به قلبی و یقینا صادقا. ایسا یقین عطا فرما, سرٹنٹی, نالج آف سرٹنٹی, ایسا یقین عطا فرما کہ حتی اعلم انہ لن یصیبنی الا ما کتبت لی وردنی من العیش بما قسمت لی. پروردگار میں یقین اتنا کر لوں, کوشش کروں, کوشش کرنے میں نہیں تھکوں, لیکن جو تو مجھے دے دیا ہے یہی میری قسمت کا ہے, اس سے مجھے راضی رہنے کی توفیق عنایت فرما. یعنی جتنی چادر ہے اتنا ہی پیر پھیلاؤں. ہمارے پاس ایسا نہیں ہوتا, ہم لوگ اپنی چادر سے زیادہ پیر پھیلاتے ہیں. اس کا نتیجہ کیا ہوا؟ شادی کرنے کے بعد دوسرے دن دولہے کا چہرہ لٹکا ہوا ہے. بھارے بھائی خوشی خوشی کرو یار, کہ ابھی تو ماشاء اللہ ابھی شادی ہوئی ہے, تو مولانا 2 لاکھ 3 لاکھ کا قرضہ گردن پر ہے. کس نے کہا بھی کرنے کا 2 لاکھ 3 لاکھ کا قرضہ؟ آپ کو آسان شادی بتا دوں. ایک سلوات پڑھیے محمد والے محمد. سیرت نبی صلوات اللہ وسلم علیہ کے لیے ایک اچھی بہترین مثال ہے. ان کا ایک نوجوان کا نام ہے عکاف. وہ سرکار کے پاس ایک بیچولر کوارٹرس میں نے نام رکھا ہے, یعنی اصحاب صفا. مسجد کے باہر ایک چبوترا بنایا تھا, जो नए नए लोग मुसलमान होते थे जिनका कोई घर वर नहीं होता था उनको सहारा, चूँकि मस्जिद में रखना शरी तौर पर इश्काल है एक नौजवान का, एक इंसान का। तो बाहर सरकार ने एक छप्पर डाला था, उसके नीचे जो रहते थे उनको कहते थे असाबे सुफा। उस चबूतरे में एक नौजवान रहता था, उसका नाम है अक्काफ। अक्काफ सामने आया एक दिन, सरकार ने कहा हाँ तजवजता, शादी किया तूने? मुझे अच्छी तरह याद है मेरी शादी नहीं हुई थी, मैं कुंभ में था, एक आलिम जब आए थे पाकिस्तान से उनसे मिलने गए तो पहला सवाल था आपकी शादी हुई? हम पसीने फूट, नहीं नहीं माफ, अब मैं यार इतने सिंध हो गया अभी शादी नहीं हुई अभी तक, नहीं होनी थी, नहीं हुई, क्या करें मैं। तो अक्काब से सरकार ने पूछा शादी हुई तुम्हारी? उसने बेचारा पसीना पूछा नहीं। अंता सालम, आर यू ओके, परफेक्ट हेल्थ वाइज, सब ठीक ठाक है कि नहीं है? उसने कहा या रसूलल्लाह सब ठीक ठाक। अंता मिनर रोहबान, क्या क्रिश्चियन प्रीस्ट है जो शादी नहीं करते? तुम मुसलमान हो? उसके बाद तजव्वज तजव्वज तजव्वज, शादी कर शादी कर शादी कर। उस पर इतना असर हुआ, सरकार में तैयार हूं। उसके बाद सरकार ने एक जुमला कहा जो तारीख में लिखा हुआ है, अक्सर अहलिनार अल-उज़्ज़ाब, जहन्नम में जो मेजॉरिटी जो कंसिस्ट होगी वो बैचलर्स की होगी, यानी वो लोग जो शादी नहीं किए चले गए यहाँ से। परेशान हो गए, सरकार मैं तैयार हूँ अभी कीजिए। सरकार ने एक साहबी से कहा तुम्हारी बेटी को लेकर आओ, बहुत अच्छी तरह से सोचिए, आज के ज़माने में ब्रॉड माइंड बहुत ज़्यादा ये रहिए, ओपन माइंडेड रहिए और बहुत ज़्यादा प्रैक्टिकल रहिए, इस तरह के जुमले कहना बहुत आसान है, लेकिन 1400 ईयर्स पहले सरकार ने जिस सिस्टम को दिया है उस सिस्टम को हज़म करना समझना ये उम्मत के लिए बहुत ज़रूरी है। बुलाया एक साहबी बेटी को, उससे पूछा बेटी से कि देखो भाई ये लड़का है, मैं चाहता हूँ मैं शादी करना चाहता हूँ, तो भाई तैयार हो? उसने कहा सरकार आपने जब हुक्म दे दिया तो मुझे क्या करना है। तो यानी ज़बरदस्ती नहीं कि लाया वो लड़की को शादी कर दिया ना, बुलाया पूछा तुम राजी हो, आर यू रेडी फॉर पर्सन, बिस्मिल्लाह, वहीं पर निकाह हुआ। तारीख नहीं देखिए, अच्छी तारीख कौन सी है मौलाना, खमारा दरअ्रब है कि नहीं है, अरे भाई किस चक्कर में फंस। सलवात पढ़िए मोहम्मद वाले मोहम्मद, ये बर्डन्स जो हम लोग पैदा किए हैं सेल्फ क्रिएटेड वोंड्स हैं, हमने खुद ये जख्म को हमने पैदा किया है, हम से मुराद इन्हें सोसाइटी ने पैदा किया है। इसको नौजवान नस्लें जो नई नस्लें हैं ये बिल्कुल निकालना चाहिए। मैंने इब्तदाई दौर में जैसे 2000 के ज़माने में हमने यहाँ पर जो सेमिनार्स किए थे अल-मुर्तज़ा यूथ की तरफ से, तकरीबन 800 किड्स उसमें एंटर थे। दो दिन के सेमिनार के बाद मैंने इनपुट जब लिया उनसे कि क्या परेशानी है बताओ तुम लोगों की, मौलाना हम लोग सब तैयार हैं, सिर्फ हमारे माँ बाप को समझाइए, तो मालूम हुआ अब मैं समझ में आई बात। उसके बाद मैं चूँकि इन्वॉल्व हूँ, टीचिंग में इन्वॉल्व रहा हूँ तकरीबन 33 ईयर से, मुझे मेंबर से ज़्यादा बोर्ड पे नौजवानों के साथ काम करने में मज़ा आता है। मैंने कंक्लूड किया है हमारे पास इंस्ट्रक्शन बुक्स हैं, सिलेबस हैं नौजवानों के लिए, टीचर्स के लिए गाइडलाइन बुक्स हैं, वर्कशॉप्स मौजूद हैं। फेलिंग क्यों हो रहे हैं मदरसे, स्कूल्स क्यों फेलिंग हो रहे हैं, पेरेंट्स गाइडलाइंस की बुक्स नहीं है बहुत अच्छी तरह से। यानी हमारे पास मुमकिन है किसी के पास इक्का दुक्का दो चार पेपर हो, कोई कंप्लीट मिल जाए, लेकिन एज ए वेल ऑर्गेनाइज सिस्टम जिसमें पेरेंट्स को गाइड किया जाए कि किस एज में क्या बिहेव करना चाहिए। मैंने जो तरबियत औलाद के सिलसिले में बहुत लंबा गुफ्तगू की है 12 दिन यहाँ पर, आप जानते हैं हम लोगों की कमी क्या है। हम लोग को दीन जो है सिर्फ हम लोग नमाज रोज़ा हज ज़कात नहीं, दीन ये पूरी टोटल सिस्टम है, मुकम्मल हयात मेरी है, उस तरह से हमने कभी सोचा ही नहीं है। इसीलिए मौलाना मिल मुमिनी ने सवाल किया था अम अनज़ल अल्लाह दीन नाक़िसन, क्या अल्लाह ने नाक़िस दीन भेजा है, इनकम्प्लीट दीन भेजा है? नहीं, अल यौम अकमलतु लकुम, सलावत पढ़िए मोहम्मद वाला। गुजारिश करता हूँ पेरेंट्स से, बच्चे का इंक्लिनेशन देखिए कि बच्चा किस तरफ मायल है। मेरे पास, मैं नया नया जब टोरंटो में था, एक नौजवान मेरे पास आया, मौलाना आई वांट टू गो टू कुम। उस ज़माने में मैं तलाश करता था कि कोई कुम को जाए, खुसन वेस्टर्न कंट्री में सब ज़रूरत है एक वेस्टर्न बच्चा जाए, इसलिए कि कुरान कहता है रसूलों मिनकुम फ्रॉम अमंग्स यू इज़ द प्रॉफिट, तुम में से ही रसूल हो। नौजवान बच्चा, उस खानदान से, उस घर से मैं वाकिफ भी था, मुझे ताज्जुब भी हुआ ये घर का स्टाइल, मगर खुदा हिदायत करे तो कैसे वहाँ है। मैंने कहा तुम जो है वो हाई स्कूल ख़त्म किया था, मैंने कहा तुम क्या करो, ग्रेजुएशन करके मेरे पास आओ, तुम्हारे बाप को मैं समझाऊँ। उसने कहा जी। थ्री ईयर्स ग्रेजुएशन के बाद आया और कंप्यूटर लाइन में ब्यूटीफुल एंड हाईएस्ट मार्क, और उसको पहली जॉब टोरंटो में ये जो सिग्नल्स को कंट्रोल करने के लिए उसको वो भी मिल गई। उसके बावजूद भाई मौलाना मुझे नहीं रहना, आई हैव टू गो टू होम। जब वालिद से मिला तो वालिद रो रहे, मौलाना मौलाना ये मौलवी बनता करते हैं, मौलवी रो रहे हैं, मौलवी यानी बाप उसका रो रहा था, मौलाना ये कंप्यूटर प्रोग्राम है मौलवी बनना चाहता है, रो रहे थे। मैं बोला दो रकात नमाज शुक्र अदा कीजिए, बहुत से नौजवान हाथ से निकल रहे हैं, माँ बाप हमसे आके पूछते हैं मौलाना बच्चा हमारा भंग में चला गया, इधर चला गया उधर चला गया, ये खुदा न जाने तुम्हारे आबा अजदाद की कौन सी नेकियाँ थी। सलावत पढ़िए मोहम्मद वाले मोहम्मद। तो नौजवान जैसे जैसे बढ़ रहा है, इंक्लिनेशन देखिए बच्चे का किस तरफ है। हमारे पास बच्चा चाहता है कुछ और बने, माँ बाप चाहते हैं कुछ और बने, तो कॉन्ट्रडिक्शन हुआ, बच्चे में दिलचस्पी नहीं रहेगी, वो जैसे कि वो आगे बढ़ना चाहिए नहीं। इसीलिए यहाँ पर कैरियर काउंसलिंग जिसको कहते हैं, टीचिंग की काउंसलिंग, माँ बाप को चाहिए, पेरेंट्स को चाहिए, एक पूरा सिस्टम की क्रिएट करने की ज़रूरत है। अल्हम्दुलिल्लाह मैं फिल्म मुर्तज़ा जैसे मुकाम पर पढ़ रहा हूँ, यहाँ पर ऑर्गेनाइजेशनल स्किल्स हैं। मैं गुजारिश करता हूँ कि इस चीज़ को शुरू किया जाए जिसमें पेरेंशियल गाइडेंस हो, जिसके ज़रिए से हमारे बच्चों का हम आइंदा नस्लों को सही तौर पर रहनुमाई कर सकें। आप लोग हैं मेरे साथ, आप लोग अब सलावत पढ़िए मोहम्मद वाले मोहम्मद। तो भैया मैं जो हमारी कोशिश जो हमारी यही है कि बर्डन्स जो हमारे पास सोसाइटी में जो सेल्फ क्रिएटेड मुश्किलात जो हैं, जिसको कुरान ये कह रहा है कि याद आनहुम इसराहुम, उनका काम क्या था, बर्डन्स को ईज़ करना, मुश्किल करना, मुश्किलात का हल पेश करना। ये जो दुआ है सूरह बकरा की आखिरी आयत जो मैं खुतबे के आखिर में पढ़ता हूँ, सूरह बकरा की आखिरी आयत, रब्बना ला तुआखिज़ना इन नसीना व अख्ताना, परवरदिगार हमने भुला दिया है, गलती से कोई काम कर दिया तो माफ़ कर दे, उसका मुआखज़ा मत कर। ला तुआखिज़ना इन नसीना व अख्ताना वला तहमिल अलैना इसरन, परवरदिगारा वो मुश्किल हमारे गर्दनों पे न लाद जिसको हम बर्दाश्त नहीं कर सके। हम लोग मुश्किलों को खुद लाद लिए हैं, हमने खुद क्रिएट किया है, वी क्रिएट सेल्फ क्रिएटेड मुश्किलात हैं, इनको हल करना चाहिए। कैसे हल करना चाहिए, समझना चाहिए कि मैंने ही पैदा किया है, बाहर से ऊपर से भला आई नहीं है बल्कि मैंने खुद पैदा किया। इसको ठीक करने के लिए एक्सपर्ट्स को काम करना चाहिए, और हमारी पास प्रोग्रामिंग किसी तरह का नहीं है। कुछ बच्चे ऐसे हों फ्यूचर में क्या बनेंगे, कुछ बच्चे ऐसे हों फ्यूचर में क्या बनेंगे, फ्यूचर माशाल्लाह यूनिवर्सिटीज़ बन रही हैं, कॉलेज बन रही हैं, मगर इंशाल्लाह एक दिन वो भी आने वाला है कि एक ऐसा माशरा तैयार हो जो इमाम ज़माना के बुलाने के काबिल हो जाए। सलावत पढ़िए मोहम्मद वाले मोहम्मद। इसी तरह से हम लोग इख्तिताम पर मैं ये बताऊंगा कि मैंने मुसलसल बताया है द ट्रेजिडी ऑफ करबला। करबला का जो वाकया है उसके कई डायमेंशंस हैं, इसलिए कि पूरा मुकम्मल इस्लाम को बचाया गया है, सिर्फ एक पार्ट ऑफ इस्लाम नहीं है, टोटल इस्लाम को बचाया गया। जिस तरह से टोटल इस्लाम के कई डायमेंशंस हैं, उसमें इकोनॉमी भी है, पॉलिटिकल भी है, उसमें स्पिरिचुअल भी है, उसमें इक्तिसादी भी है, हर चीज़ उसमें मौजूद है, तरबियत उसमें मौजूद है। इमाम हुसैन ने जो प्लान किया है इतना वेल ऑर्गेनाइज प्लान है कि इसमें कहीं तश्नगी बाकी ना रहे। अगर बचाना है, चूँकि इन नमा खरज तो ले तलब इस्लाम फी उम्मत जद्दी, उम्मत की बात हो रही है, उम्मत यानी ये शिराज़ उम्मत पाश पाश हो चुका है, ये पूरा शिराज़ जिस तरह से आज है तो आज भी करबला की ज़रूरत है। यानी वी हैव टू गो बैक कि किस तरह से हमें कुर्बानी देनी है। कुछ जवान हैं जो कुर्बानी, कल ही जवान एक कुर्बानी दिया, मालूम हुआ कि बाप भी शहीद हुआ और बेटा नौजवान खूबसूरत हसीन, एक बच्ची है बेचारे के पास, और उसके लिए डॉक्टर ने बताया 12 घंटे की उसको टाइम दिया गया। इंशाल्लाह खुदा करे शोहदा के साथ वो मुलाकात करे, इंशाल्लाह बहुत अच्छा मुकाम होगा, इसमें कोई शक नहीं है। ये खून रंग लाएगा, ये कभी यकीन कर लीजिए कि खून थकेगा नहीं, बंदूक थक जाएगा। ये सिस्टम खुदा ने इस तरह से क्रिएट किया है। तो करबला को भी हम उस नज़्म के एतबार से देखना है, तब कहीं करबला समझेगी। करबला को सिर्फ एक ट्रेजेडिकल पहलू या कि मुश्किलात मुसीबतों का पहलू हम लोग जो अमूमन करते हैं, यकीनन मुश्किलात का पहलू है, लेकिन इसको कैसे रेजिस्ट किया इमाम ने, किस तरह से आपने पेश किया। मसलन आज हम लोग बैठे हुए हैं, 7वीं की शब हैं, हज़रत कासिम की शहादत हुई, यकीनन रोएंगे, गिरिया भी होगा, आंसू भी होगा, सब होगा, लेकिन इस नौजवान जिसके लिए 13 ईयर्स टीनएजर्स का पहला अरसा है जिसमें शहादत हुई है, इस जवान को किस तरह से हम देखें, एज ए नौजवान किस तरह से रहनुमाई हासिल करें हज़रत कासिम से। मैं ज़रा सा बैक जाता हूँ, जब इमाम हसन अलैहिस्सलातु वस्सलाम को ज़हर दिया गया, अल्लाह अकबर, इमाम हुसैन करीब गए, तश्त लाया गया, इमाम उगलने लगे, खुद इमाम का लीवर बाहर आ गया, जिगर बाहर आ गया। जाहिर सी बात है इमाम हुसैन की आंखों से बेख्तियार आंसू निकले, भाई की हालत देखकर इमाम हुसैन रोने लगे। इमाम हसन ने क्या फरमाया, ला यौम का यौम का अबा अब्दुल्ला, ए भाई हुसैन जैसा तेरा रोज है किसी का रोज नहीं है, तू जिस हालत में जाएगा उस तरह से कोई नहीं जाएगा। इमाम हसन ने उस वक्त याद किया इमाम हुसैन की शहादत को, जो 13 दिन है, इन्हें रोज़े आशूर अनप्यारल है, तेरी कुर्बानी कोई जवाब नहीं दे सकेगा। इमाम हसन अपनी तकलीफ को नहीं देख रहे हैं बल्कि हुसैन की तकलीफ को देख रहे हैं। 13 दिन मैं देख रहा हूँ कि तुझ पर दरिंदे टूट पड़ेंगे, तुझ पर मारने वाले तलवारें चलाएंगे, तुझ पर मारने वाले तीर चलाएंगे, तुझ पर मारने वाले तबर चलाएंगे, तुझ पर मारने वाले पत्थर चलाएंगे। ला यौम का यौम का अबा अब्दुल्ला, जिस दिन तैसा 13 दिन है वैसा दिन किसी को खुदा नसीब ना करे। जब इमाम हसन जानते थे ये है, तो जाते जाते एक 3 साल के बच्चे को बुलाया, बेटा सामने आओ, सीने से लगाया, न जाने क्या बात थी, एक तावीज बाजू बांधी, कहा बेटा जब मुश्किल आए तो इसको खोलना, जो इसमें हुक्म हो उस पर अमल करना। हाँ बाबा ऐसा ही होगा। तारीख कहती है कि असर आशूर हज़रत कासिम चचा के पास आते हैं, चचा जान मरने की इजाज़त दीजिए। इमाम हुसैन ने कहा ये मुमकिन नहीं है, ये मुमकिन नहीं है कि तुम्हें मरने की इजाज़त दूँ, इसलिए कि तुम मेरे भाई के निशानी हो, जाओ तुम वापस चले जाओ। यहाँ पर मैं एक ब्रैकेट में एक चीज़ कहना चाहता हूँ, इसमें 2 तरह के उलमा हैं जो हज़रत कासिम की मैरिज के सिलसिले में गुफ्तगू करते हैं। हमारे पास मैरिज का जो तसव्वुर है वो खुशी का तसव्वुर है, निकाह हुआ या नहीं हुआ इस पे बहस करने से करबला की फ़िलासफ़ी में कुछ कमी ज़्यादती होती नहीं है। حضرت قاسم ایک گوشے میں جاتے ہیں رونے لگتے ہیں خیام میں، رو رہے ہیں، یاد آیا بابا کا زمانہ، بابا نے کہا تھا اگر کوئی مشکل پڑھے تو اس تعویذ کو کھول لینا۔ ایک مرتبہ کھولا، لکھا ہوا تھا اخل حسین، میرے بھائی حسین، میں کربلا میں نہیں ہوں گا، میرا بچہ چھوٹی حسین قربانی ہے، اس کو قبول کر لو، اس کو اجازت دے دو تاکہ یہ تمہارے لیے کچھ نصرت کر سکے۔ خوشی خوشی حضرت قاسم لاتے ہیں امام حسین کے سامنے بھائی کا پرچہ، بھائی کا خط دیتے ہیں، امام حسین نے پڑھا، آنکھوں کو لگایا، قاسم کو سینے سے لگایا، بیٹا تو نے مجبور کر دیا۔ اجرکم علی اللہ، عجیب و غریب کربلا ہے۔ عجیب کربلا کے واقعات کو سمجھنا ہو، روایتوں میں کہ حضرت امام سجاد 35 سال زندہ رہے کربلا کے بعد، لیکن جب بھی پانی آتا تھا کربلا کا رخ کرتے تھے، السلام علیک یا ابتا قتیل العطشا، اے میرے پیاسے بابا۔ وضو کے لیے جب بھی پانی آیا ہے، گریا اتنا کیا، پانی مخلوط ہو جاتا تھا، مضاف ہو جاتا تھا، پھینک دیتے تھے۔ منحال کہتے ہیں کہ میں پرسے کے لیے ایک مرتبہ گیا، چاہتا تھا کنڈولنس پیش کروں مولا کو۔ جب بیت الشرف کے قریب پہنچا، دیکھا پرنالے سے پانی گر رہا ہے، میں نے ابا کو سمیٹا، کسی نے کہا منحال یہ پانی نہیں ہے، تیرا مولا رو رہا ہے۔ منحال کو تعجب ہوا، کیسے ممکن ہے کہ پانی گرے اور یہ آنسو ہو۔ چھت پر جاتے ہیں، کیا دیکھا، مولا کے سامنے پانی آیا ہے وضو کے لیے، بے اختیار رو رہے ہیں، پانی مخلوط ہوا، امام نے پانی کو بہایا، سلام کر کے بیٹھے، خود بھی رویا۔ ہمارے پاس بھی جب ہم پرسے کو جاتے ہیں، سامنے والا روتا ہے تو کیا کہتے ہیں، ذرا سا صبر کیجئے، کب تک روئیے گا۔ منحال بھی یہی کہتے ہیں، مولا کب تک روئیے گا۔ ایک مرتبہ سید سجاد پہلو بدلے، منحال تو نے انصاف نہیں کیا، یعقوب کے 12 بیٹے، ایک بیٹا جدا ہوا تھا، اتنا رویا کہ آنکھیں ان کی سفید ہو گئی تھی، منحال میرا پورا گھر برباد ہو گیا۔ اجرکم علی اللہ۔ منحال بیٹھ کر روتے ہیں، روتے ہیں، روتے ہیں، روتے ہیں، اس کے بعد چاہتے ہیں کہ پھر تسلی دیں۔ میری بہنوں کے لیے پیام، اللہ سلامت رکھے آپ کو، مولا آپ ہی تو فرمایا کرتے تھے شہادت آپ کے گھر کا شرف ہے، شہادت آپ کے گھر کی عزت ہے، اٹ از اے آنر ٹو بی گیٹ مارٹائرڈ، آپ ہی تو کہتے تھے۔ مولا پہلو بدلے، ہاں شہادت شرف ہے، لیکن ماں بہنوں کا بازاروں میں پھرایا جانا۔ اب یہ بات یاد رکھیے، حضرت قاسم پوچھتے ہیں چچا جان شہید ہونے والے میں کون کون ہے، امام نے پوری فہرست بتائی، جب مولا نے کہا علی اصغر تو قاسم پریشان ہو جاتے ہیں، مولا یہ تو بچہ گھٹنیوں بھی نہیں چل پاتا، چچا جان کیا یہ میدان میں تو جا نہیں سکتا، کیا اشقیا خیام میں آ جائیں گے؟ یعنی قاسم کو پسند نہیں تھا کہ اشقیا خیام میں آ جائیں، وہی قاسم چچا کے پاس آیا ہے، اجازت دیجئے۔ ہسٹری ہے کربلا، ایک عجیب و غریب ٹریجڈی ہے، جس میں کس نے کس کو مارا یہ ڈیٹیل موجود ہے، یعنی ان ڈیپتھ ڈیٹیل ہے، امام حسین کے لیے کس جگہ پر کون سا زخم کس نے لگایا، علی اکبر کے سینے پر کس نے زخم لگایا، اس کون کتنی دیر تک جنگ کے میدان میں رہا، حضرت قاسم اکیلے جنگ کے میدان میں चारों तरफ से घिर जाते हैं, कोई तलवार मारता है, कोई तीर मारता है, गिरते गिरते पुकारा चचा जान आखिरी सलाम कबूल कीजिए। एक तरफ से अब्बास निकले, एक तरफ से हुसैन निकले, कासिम देखते रहे घोड़े आ रहे हैं, इधर के घोड़े उधर चले गए। जब हुसैन करीब पहुंचे, कतलहु इरबन इरबा, कासिम के टुकड़े, हुसैन ने उठाया खयाम में लाके रख दिया। मादरे कासिम ने हाथों को उठाया, परवरदिगार सल्लल्लाहु अलैहि वसल्लम, मातम हुसैन,